तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS नेपाली SBS साउथ एशियनमा
SBS a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोतावृन्द, एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। कार्यक्रम शुरू गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलिन राष्ट्रका वुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति एसबीएस नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोतावृन्द, हरेक मंगलबार र बिहिबार दिउँसो 2 बजे SBS साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने SBS नेपालीको रेडियो कार्यक्रम तपाईँले बिहिबार र आइतबार SBS रेडियो 2 अपरान्न 4-5 बजेसम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम चाहिँ तपाईँले बिहिबार SBS साउथ एसियनमा दिउँसो 2-3 बजेसम्म प्रत्यक्ष प्रसारणका साथै आइतबार SBS रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। हामीलाई डिजिटल रेडियोमा SBS साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा SBS अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी SBS अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। SBS साउथ एसियन अस्ट्रेलियामा 24 घण्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो। र कार्यक्रमको बारेमा जानकारीका साथसाथै अब भने आजको रेडियो कार्यक्रममा भने के विषयवस्तु छन् त छोटकरीमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हामी साप्ताहिक विश्व समाचारबाट सुरु गर्नेछौ। त्यस्तै गरी हाल निकै चर्चामा आएका पेप्टाइडहरूको बारेमा चर्चा गर्नेछौ र मेलबर्नमा चाहिँ आउँदो अप्रेलमा मोमो फेस्ट हुँदैछ, त्यसको बारेमा पनि कुराकानी गर्नै पर्यो। त्यसका साथसाथै नेपालको प्रसंगलाई पनि जोड्नेछौ। श्रोतावृन्द, जेनजी आन्दोलनको छानबिन प्रतिवेदन चाहिँ सार्वजनिक गर्न सरकार समक्ष जुन अभियन्ताहरूले माग गरिरहेका छन् तिनै मध्ये एकजनासँगको कुराकानी लिएर आएका छौँ र टन्नै गीत संगीत पनि हामीसँग कार्यक्रममा रहेका छन्। तपाईँ पनि कार्यक्रममा जोडिनका लागि भने हामीलाई मेसेज गर्न सक्नुहुन्छ। नम्बर हो 04397997667। नम्बर फेरि पनि एकपटक 04397997667। र श्रोताबहिनी, यो सँगै अब भने कार्यक्रमको पहिलो प्रस्तुति तर्फ नै लागौं। साप्ताहिक विश्व समाचार प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
धन्यवाद दिनिताजी, र म सुनिता पोखरेलको तर्फबाट पनि कार्यक्रम सुनिराख्नुभएका तपाईँलाई नमस्कार। अब लागौं एसबीएस नेपालीमा पछिल्ला 7 दिनका विश्व समाचार सुन्नतर्फ, जसका प्रमुख विषयहरू छन्: एक ऐतिहासिक मुद्दामा बाल बालिकालाई भएको हानिका लागि युट्युब र मेटालाई जिम्मेवार ठहर, अमेरिकी राष्ट्रपतिले डोनबास रूसलाई जिम्मा लगाउन दबाव दिएको युक्रेनको आरोप, र इरानद्वारा मध्य पूर्वमा युद्ध अन्त्य गर्न अमेरिकासँग वार्ता भइरहेको दावी अस्वीकार। अब समाचार विस्तारमा। अमेरिकाको क्यालिफोर्नियामा एक जुरीले बालबालिकामा हानिकारक असर पुर्याउने सेवाहरूका लागि सोशल मीडिया प्लेटफर्महरू मेटा र युट्युबलाई जिम्मेवार ठहर गरेको छ। यो निर्णय 9 दिनभरि 40 घण्टा भन्दा बढी भएको बहस पश्चात आएको हो भने यस मुद्दाको प्रारम्भिक सुनवाई 1 महिनाभन्दा अगाडि भएको थियो। क्यालिफोर्नियाको यो निर्णय न्यू मेक्सिकोमा 7 हप्ताभन्दा लामो जाँचपछि आएको अर्को निर्णयसँग मेल खाएको छ। न्यू मेक्सिकोको जुरीले मेटाले सुरक्षा भन्दा नाफालाई प्राथमिकता दिएको र बाल यौन शोषण सम्बन्धी खतराहरू र बाल बालिकाको मानसिक स्वास्थ्यमा यसको प्रभावबारे जानकारी लुकाएको पाएको चीफ जज ब्रायन बिर्डशीडले बताएका छन्।
So, on question 1, did Meta violate the Unfair Practices Act by engaging in an unfair or deceptive trade practice? The jury answers yes. Question 2, did Meta act willfully by engaging in an unfair or deceptive trade practice? The answer is yes.
पूर्वी डोनबास क्षेत्र रसियालाई सुम्पनुपर्ने शर्तका साथ अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि सुरक्षा ग्यारेन्टीहरू प्रस्ताव गरेको युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले बताएका छन्। जेलेन्स्कीले डनबासमा आफ्नो रक्षा नीतिलाई त्याग्नु आफ्नो देशका लागि ठूलो सुरक्षा जोखिम हुने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको वार्तामा दबाव सिर्जना गरेको आरोप लगाएका छन्। उनले अमेरिकाले इरानसँगको युद्धलाई बढाउँदै गर्दा युक्रेनलाई आपूर्ति रोक्न सक्ने पनि चिन्ता व्यक्त गरेका छन्।
The US haven't stopped our supplies. I'm very grateful to President Trump, to his team, and to everyone. They haven't stopped our supplies. But the supply of Patriot missiles isn't as large as we need. Are we afraid it will stop? Yes, that's what I'm talking about. I won't speculate on how long we'll be able to hold out after that.
यसैबीच रूसले भने अमेरिकाले युक्रेनसँगको हालका वार्ताका विवरणहरूबारे आफूलाई जानकारी गराएको बताएको छ। अमेरिका सम्बन्धी नै प्रसंगमा अमेरिकाले मध्यपूर्वमा युद्ध अन्त्य गर्न इरानसँग वार्ता गरिरहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई अमेरिकी राजदूत स्टीभ विटकफ र उनका ज्वाइँ जारेड कुश्नरले नाम उल्लेख नगरिएका एक इरानी नेतासँग वार्ता गरेको बताएका हुन्। तर इरानले यस्ता कुनै वार्ता भएको भन्ने कुरालाई प्रष्ट रूपमा अस्वीकार गरेको छ। यद्यपि ट्रम्पले उनकै भाषामा सो फलदायी संवादका कारणले नै आफूले इरानको ऊर्जा र विद्युत लाइन लक्षित आक्रमण गर्ने चेतावनीलाई स्थगित गरेको बताएका छन्।
So they called, I didn't call, they called, they want to make a deal. And we are very willing to make a deal. It's got to be a good deal. And it's got to be no more wars, no more nuclear weapons. They're not going to have nuclear weapons anymore. They're agreeing to that. Any of that stuff, there's no deal.
लन्डन प्रहरीले यहुदी धर्म सम्बन्धी च्यारिटीका चार एम्बुलेन्समा भएको आगजनीको अनुसन्धान जारी रहेको बताएको छ, जसमा दुई संदिग्ध पक्राउ परेका छन्। काउन्टर टेररिज्म प्रहरीका अनुसार सीसीटीभी फुटेजमा कम्तीमा तीनजना भन्दा बढी व्यक्तिहरूले यी एम्बुलेन्स जलाएको हुन सक्ने देखाएको छ। यी एम्बुलेन्स हजल्ला नर्थ वेस्ट च्यारिटीका हुन्, जुन समूहले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएससँग मिलेर यहुदी जनसंख्या धेरै भएको क्षेत्रमा आपतकालीन सेवाहरू प्रदान गर्छ। यसैबीच लन्डन एम्बुलेन्स सेवाले उक्त समूहलाई सवारी साधन अस्थायी रूपमा उपलब्ध गराएको छ। अब पालो खेलकुद समाचारको। सेनेगल फुटबल संघ एफएसएफले अफ्रिकी कप अफ नेशन्सको उपाधिबाट सेनेगललाई हटाउने निर्णयको विरोध गर्दै अपील दायर गर्दैछ। अफ्रिकाको समयअनुसार बुधबार खेल सम्बन्धी मध्यस्थता गर्ने अदालतले फाइनलको नतिजा उल्टाइने र यसलाई पराजित खेलको रूपमा दर्ता गरिने निर्णय गरेको थियो। यो निर्णय जनवरीमा अरुबाटमा भएको खेलका कारण लिइएको हो, जसमा सेनेगलका खेलाड़ीहरूले विपक्षी मोरक्कोलाई दिइएको पेनाल्टीको विरोधमा खेल मैदान छाडेका थिए, जुन पेनाल्टीलाई खेलको सम्भावित निर्णायक बन्न सक्ने भनिएको थियो। यसका साथ पछिल्ला सात दिनका विश्व समाचार यति नै। थप सामग्रीका लागि हाम्रो वेबसाइट sbs.com.au जानुहोस् वा आफ्नो मोबाइलमा एसबीएस अडियो एप डाउनलोड गरेर हाम्रा सामग्रीलाई आफ्नै समयमा आनन्दसँग सुन्नुहोस्। साथै सोशल मिडिया ह्यान्डलहरू फेसबुक, एक्स र इन्स्टाग्राममा एसबीएस नेपाली भनेर खोजेर हामीसँग जोडिनुहोस्। युट्युबमा एसबीएस साउथ एसियन च्यानलमा गएर हाम्रा पोडकास्ट र अन्य भिडियोहरू पाउन सक्नुहुन्छ। अब कार्यक्रमका बाँकी सामग्रीहरूका लागि मेलबर्न स्थित स्टुडियोतर्फ लागौं, जहाँ हुनुहुन्छ सहकर्मी दिनिता रिसाल।
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा एसबीएस नेपालीलाई फलो गर्नुहोस्।
धन्यवाद सुनिताजी र श्रोताहरू। यो साप्ताहिक विश्व समाचार सुन्यौं सिडनीबाट सहकर्मी सुनिता पोखरेलले प्रस्तुत गर्दै हुनुहुन्थ्यो र उहाँले भने चाहिँ हामीलाई सोसियल मिडियामा फलो गर्नुभएको छैन भने चाहिँ अहिले नै गरिहाल्नुहोला। फेसबुक, एक्स र इन्स्टाग्राममा एसबीएस नेपाली र युट्युबमा भने @sbs South Asian। र सोसियल मिडियाकै कुरा गर्दा श्रोताहरू, आजभोलि अनलाइनमा चलेको अर्को एउटा ट्रेन्ड चाहिँ पेप्टाइडहरूको ट्रेन्ड हो। तपाईँले कतिको सुन्नुभएको छैन, आज हामी कार्यक्रममा सुरुवातमा भने चाहिँ यही विषयमा विषयमा अब चर्चा गर्न गइरहेका छौं। पछिल्लो समय अनलाइनमा निकै चर्चा कमाएको विषय पेप्टाइड्सको बारेमा र तोकेरै भन्नुपर्दा चाहिँ अनअप्रुभ्ड पेप्टाइड्स, यस्ता अनुमोदन प्राप्त नभएका वा त स्वीकृति प्राप्त नभएका पेप्टाइड्सहरूको बारेमा पहिले चाहिँ अलिकति अब बडी बिल्डिङको दुनियाँ वा भनौँ न खेलकुदका केही विवादास्पद किस्साहरूमा मात्रै सुनिने गरिन्थ्यो। तर आजभोलि भने बायो ह्याकिङ र लामो आयुको प्रतिज्ञाका साथ इन्टरनेटमा यिनको बिगबिगी देख्न सकिन्छ। मानिसहरूले स्वास्थ्य सम्बन्धी सल्लाहका लागि परम्परागत रूपमा कोही चिकित्सक कहाँ जानुको साटो अनलाइन कम्युनिटी र इन्फ्लुएन्सरहरूतिर फर्किरहेका छन्। यसको कारण के होला त बुझौं यो विस्तृत रिपोर्टमा।
SBS नेपाली, SBS साउथ एशियनमा
सुई मार्फत प्रयोग गरिने यस्ता पेप्टाइडहरूले छिटो तौल घटाउन, बुढ्यौलीलाई पर धकेल्न र छाला ट्यान्ड देखिने लगायत बाचा गरेको देखिन्छ। आजभोलि यो सजिलै अनलाइनमा पनि किन्न सकिन्छ। गुगलमा तुरुन्तै सर्च गरेर वा तपाईँको मनपर्ने इन्फ्लुएन्सरको पोस्टमा दिएको लिङ्कमा क्लिक गरेर साना सुईका सुईहरू सहितका बाक्साहरू चाहिँ सिधै तपाईँको दैलोमा आइपुग्न सक्छ। यसको प्रयोग आफैले गर्न न डाक्टर चाहिन्छ, न डाक्टरको प्रेस्क्रिप्सन वा औषधिको पर्चा नै। तर यीमध्ये धेरै पदार्थहरू भने मानव प्रयोगका लागि स्वीकृति प्राप्त छैनन् र यिनको पछाडि ठोस क्लिनिकल प्रमाण पाउन पनि अलिक गाह्रै छ। तर पनि यिनीहरू सोसियल मिडिया, स्वास्थ्य जीवनमा विश्वास गर्ने मानिसहरूका वेलनेस कम्युनिटी गर्दै धेरै मानिसहरूको दैनिक जीवनकै भाग बनिसकेको छ। र अब केवल खेलाडी वा बडी बिल्डरहरू मात्र होइन, अघि भने चाहिँ सामान्य मानिसहरू पनि अनलाइनबाट किनेर यसको प्रयोग कसरी गर्ने भनेर अनलाइनबाटै सिकिरहेका छन्। र अब आखिर पछिल्लो समयमा चाहिँ के परिवर्तन भयो र मानिसहरूले यत्तिको जोखिम लिन चाहिँ कसरी तयार हुन पुगे त? यही प्रश्नको उत्तर खोज्दै एसबीएसले युनिभर्सिटी अफ क्विन्सल्याण्डका एक सिनियर रिसर्च फेलो डाक्टर टिमोथी पियातकोफ्स्कीसँग कुराकानी गरेको छ, जसले यो विषयलाई नजिकबाट हेर्दै आएका छन्।
Generally speaking, peptides are short chains of amino acids, but I guess when we talk about peptides now, in the current climate, really what people are talking about is research chemicals that you order on websites that are delivered to your doorstep that magically make you live longer or recover quicker or lose weight faster or whatever else. So with peptides, essentially, these are like freeze-dried powders that come in vials, and then people break these down with bacteriostatic water and inject them subcutaneously into their body.
डाक्टर पियातकोफ्स्कीले स्टेरोइड कनेक्ट नामक एक कार्यक्रम सञ्चालन गर्दै आएका छन्, जुन यस्ता पेप्टाइड प्रयोग गर्ने मानिसहरूले सम्पर्क गर्न सक्ने एक गोप्य फोन लाइन हो। पेप्टाइडको प्रयोग कसरी गर्ने भन्ने विषयमा सल्लाह लिन सामान्य चिकित्सकीय प्रणाली भन्दा बाहिर सहयोग खोज्नेहरूमा सबै उमेरका मानिसहरू पर्ने गरेको उनी बताउँछन्।
It's really older cohorts and younger cohorts as well. So people just wanting to live longer or feel better who are swept up in fitness influencers advertising these products and the absolute surge of availability, especially on social media platforms like Instagram and TikTok. We've got plenty of women who call the line from mothers, grandmothers, who are wanting to lose weight, look younger, recover quicker from an injury. And it could be like, not an injury related to sport. Like maybe they fell down the stairs and they've, sprained their ankle and they heard this substance is going to help them. Or they've recently had a surgery for whatever reason and they've heard that this will help them recover faster.
यो बढ्दो समुदायकी एक सदस्य हुन् केसी। 41 वर्षीय केसी चार सन्तानकी आमा हुन् र उनले अनअप्रुभ्ड पेप्टाइड्स प्रयोग गर्दै आएकी छिन्।
So for me it was weight loss to start with. So I'd tried all your medicated injections, which are quite substantially expensive. And I did find that they worked, but I'd noticed friends of mine who had been using certain peptides, they were losing weight a lot faster, but they also didn't seem lethargic. I wasn't feeling well all the time. I was really lethargic. I was quite nauseous. So that's what made me actually want to try it to see if it worked better for me with my body, and it did.
यो भयो 41 वर्षीय केसीको अनुभव। तौल घटाउन पेप्टाइड्सको प्रयोग गर्नेहरूमा उनी एक्लै छैनन्। अनुसन्धानले देखाउँछ कि परम्परागत उपचारले अपेक्षा अनुसार काम गर्दैन तब मानिसहरू प्राय वैकल्पिक उपाय खोज्न थाल्छन्। त्यसैले क्लिनिक फर्केर लामो प्रतीक्षाको समय र महँगो बिल तिर्नुभन्दा केसीले पनि सजिलै अनलाइन पाइने तरिकाहरू अपनाउने सोचेकी हुन्।
Things like that and Instagram. I also went through a website with the dosing. It tells you how to reconstitute and, you know, what dose to start on and things like that. So I did do a lot of research first while it was via social media and websites, but they all were saying the same thing.
र उनी भन्छन् कि अनलाइनमा सबै ठाउँमा एउटै एउटै कुरा देखेपछि यही भरपर्दो हो भन्ने जस्तो उनलाई पनि लाग्न थाल्यो.
I think when you watch someone's journey, that's what makes it more trustworthy. I think I followed a few people's journey who had tried it or was just starting to try this particular weight loss peptide before I introduced and decided to try it.
कसैलाई लामो समय हेरिरहँदा विश्वास यत्तिकै बढ्ने भने जस्तै अनलाइनमा बिक्री हुने सामानहरूप्रति पनि यस्तै मानसिकता विकास हुने डाक्टर पियातकोभ्स्की बताउँछन् र यो अचानक शुरू भएको घटना नभई लामो समयदेखि हुँदै आएको उनको भनाइ छ.
Some of them have existed for a long time and plenty of people have used them in community and sort of documented those experiences online with each other. So that sort of ethno-pharmacological or folk science transmission of knowledge or that transmission of lived experience and expertise, I think is still valuable and overlooked quite often. But we also do need human data for some of these drugs that aren't approved for human use. So that's probably a big sticking point. And then also longer term data.
श्रोताहरू, एसबीएस नेपालीको आजको रेडियो कार्यक्रममा हामी चर्चा गर्दैछौ अनलाइनमा सजिलै पाइने पेप्टाइडहरूको बारेमा. यिनको बिगबिगी किन बढेको छ र मानिसहरूले डाक्टर कहाँ जानुको साटो अनलाइनका यी सजिला उपायहरू किन अपनाइरहेका छन् भन्ने विषयलाई हामी निरन्तरता दिनेछौ. अहिलेको लागि भने कार्यक्रममा पहिलो ब्रेकको पालो भएको छ र ब्रेकपछि भने अस्ट्रेलियामा चाहिँ यसको सम्बन्धी नियमहरू के कस्ता छन् त त्यसको बारेमा बुझौंला. अहिलेको लागि भने यो छोटो ब्रेकको पालो.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ.
श्रोतावृन्द, यो पहिलो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस नेपाल, एसबीएस साउथ एसियनमा आजको नेपाली कार्यक्रम. तपाईँको साथमा छु म, दिनिता रिसाल. हामी आइरहेका छौँ मेलबर्नको फेडरेसन स्क्वेयर स्थित एसबीएसको स्टुडियो 6 हरेक बिहिबार झैं, र तपाईँले हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ एसबीएस साउथ एसियनमा दिउँसो 2-3 बजेसम्म, र हामी प्रत्यक्ष प्रसारण भने एसबीएस रेडियो 2 आइतबार अपरान्न 4-5 बजेसम्म आइरहेका छौं. यस लगायत हामीलाई क्याचअप रेडियो वेबसाइट वा पडकास्टमा सुनिरहनुभएका श्रोताहरूलाई पनि फेरि पनि नमस्कार. ब्रेक अघि हामीले कुराकानी गरेका थियौं पेप्टाइडहरूको बारेमा. त्यसअघि अवश्य पनि साप्ताहिक विश्व समाचार पनि सुनेका थियौं, र अहिलेको लागि भने फेरि पनि पेप्टाइड सम्बन्धी नै विषयलाई निरन्तरता दिने समय भएको छ. तर त्योभन्दा अगाडि चाहिँ श्रोताहरू, तपाईँहरूले चाहिँ अनलाइनमा यी पेप्टाइडहरूबारे कतिको सुन्ने गर्नुभएको छ? आजभोलि तौल घटाउन वा त बुढ्यौलीलाई अलि पर धकेल्न धेरै मानिसहरू प्रयोग गर्दै आएका छन्. तपाईँले पनि सायद प्रयोग गर्ने सोचिरहनु भएको छ कि, अवश्य पनि हामीलाई मेसेज गरेर बताउन सक्नुहुन्छ. नम्बर म भन्न गइरहेकी छु 0439799767, 0439799767, 0439799767, वा तपाईँले हामीलाई फेसबुक, एक्स र इन्स्टाग्राममा पनि मेसेज गर्न सक्नुहुन्छ. हाम्रो ह्यान्डल हो एसबीएस नेपाली. श्रोताबृन्द, अब भने फेरि पनि पेप्टाइडकै विषयलाई निरन्तरता दिउँ, र अघि हामीले एकजना आमाको अनुभव सुनेका थियौँ, 41 केसी, जसले चाहिँ डाक्टरहरू कहाँ जाँदा आफ्नो समस्याको समाधान नभएपछि अनलाइनमा सजिलै पाइने पेप्टाइडहरू प्रयोग गर्न थालेको भनी आफ्नो अनुभव सुनाएकी थिइन्.
We're taught that if you're sick, go to the doctor, take your medication. We're now starting to go, well, hang on, why do we have to when these other alternatives are working and that are a quarter of the price.
र अरू धेरै मानिसहरूलाई झैं केसीलाई पनि शुल्क, पहुँच र वर्तमान प्रणाली प्रतिको असन्तुष्टिले नै अनलाइनतिर धकेलेको भन्न सकिन्छ. तर यो अनलाइन जगतमा भने नियमहरू छैनन्. तपाईँले आफ्नो शरीरमा के राख्दै हुनुहुन्छ भन्ने ठ्याक्कै थाहा पाउने कुनै ठोस उपाय पनि छैन. यसका निकै जोखिमहरू रहेको बताउँछन्. अस्ट्रेलियामा यस्ता सामग्रीहरूको नियमन गर्ने संस्था थेरापिउटिक गुड्स एडमिनिस्ट्रेसन, टीजीए, का प्रमुख चिकित्सकीय सल्लाहकार प्रोफेसर रोबिन ल्याङ्गम,
to anyone who's living in the community thinking of purchasing these products online, they need to be very, very aware that what they are buying may not actually be the product that it says on the label. They may also be buying something that's more unsafe with other toxins or chemicals inside them.
उनी हुन् टिजिएकी प्रमुख चिकित्सकीय सल्लाहकार प्रोफेसर रोबिन ल्याङ्गम र अस्ट्रेलियामा भने यो विषयका बारेमा के कस्ता व्यवस्था रहेका छन् त उनीबाटै बुझौं।
There's a real concerning lack of published clinical trial data because the studies that would have been started on some of these products appear to have been cancelled or stopped without any published conclusions.
बाहिरी रूपमा यिनको फाइदा देखिने भए तापनि स्वीकृति प्राप्त नरहेको र दीर्घकालीन प्रभावहरू भने अझै अज्ञातै रहेको उनले बताएकी छन्
If they're selling these products without prescriptions, they are doing so illegally. And the TGA is working very hard to identify and, I guess, enforce our regulations to these organisations that are doing this. So they're not escaping regulation when they are doing something that is illegal.
र श्रोताहरू यी सबै कुराकानीहरू सुनिसकेपछि अन्तत वर्तमान अवस्थामा भने प्रयोगकर्ताहरूको अनुभव इन्फ्लुएन्सर र विज्ञापनहरूबाट पेप्टाइडहरू अनलाइनमा अझै पनि निकै नै लोकप्रिय हुँदै आइरहेका छन् सोसियल मिडियाको यो युगमा क्लिनिकल ज्ञान र व्यक्तिगत अनुभव बीचको जुन एउटा तानातान वा त तनाव रहेको छ त्यसले चाहिँ परम्परागत चिकित्सकीय उपायहरूलाई चुनौती दिइरहेको पनि देख्न सकिन्छ एसबीएस न्यूजका लागि ब्लेक क्विनद्वारा तयार पारिएको यो सामग्री एसबीएस नेपालीमा सुन्नुभयो म दिनिता रिसालको आवाजमा र अघि भने चाहिँ यसबारे आफ्ना केही विचारहरू व्यक्त गर्न चाहनुहुन्छ भने चाहिँ अवश्य पनि हामीलाई मेसेज गर्नुहोस् हाम्रो नम्बर हो 0439799767 र कार्यक्रममा अब भने अर्को विषयवस्तुतर्फ अघि बढ्नु अगाडि चाहिँ गत मंगलबारको कार्यक्रमतर्फ एकपटक श्रोताहरूको ध्यान केन्द्रित गर्न चाहन्छु जब हामीले चाहिँ आर्थिक कुराकानी यस मार्च महिनाको आर्थिक कुराकानी जोडेका थियौं हरेक महिना हामी आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुराकानी गर्ने गरेका छौं र यो महिनाको प्रमुख विषय भने रहेको थियो अवश्य पनि ब्याज दर जुन चाहिँ 3.85% बढेर 4.1% पुगेको छ र यो भन्दै गर्दा अब यही समयमा मध्यपूर्वमा जारी संकटका कारण बढेको इन्धनको मूल्य यसबीच यो सबैबीच आउँदोमा चाहिँ आउँदो समयमा के अपेक्षा गर्न सकिन्छ त भनेर हामीले भट्टराईलाई सोधेका थियौँ सोही कुराकानीको छोटो अंश अबको प्रस्तुतिमा
मोस्ट लाइकली के हुन्छ भने जब हाम्रो मार्च इभन अप्रिलको डाटा आउँदाखेरि जब त्यो फ्युलको इम्प्याक्ट आउँछ प्रोबली हाम्रो इन्फ्लेसन अझ बढ्छ होला त्यो भयो भने रिजर्भ ब्याङ्क फेरि रिलक्टेन्ट के हुन्छ भन्दाखेरि अर्को रेट राइज गर्न रिलक्टेन्ट हुनसक्छ एभरेज मान्छेको $70 to $80 पेट्रोलको फ्युल कस्ट हुन्छ भने अब त्यो लुकिङ एट $120 to $130 वि फेरि पेट्रोलको पैसा बढ्यो भने मोस्ट लाइकली अघि भने प्रिटी मच एभ्री सिङ्गल आइटम चाहिँ बढ्छ नै कि अब यो सुनर लेटर भन्ने कुरा हुन्छ होइन त्यसले गर्दा आई थिङ्क हाम्रो कस्ट अफ लिभिङमा अब धेरै कुरामा चाहिँ इम्प्याक्ट पर्ने भनेको मैले देखेको ग्रोसरी हो फर्स्ट फ्रुट्स एन्ड भेजिटेबल जस्तो क्रिटिकल कुराहरू त्यस बाहेक सप्लाईको कुराहरूमा जस्तै बिल्डिङ कन्स्ट्रक्सनको कुराहरूमा बढ्छ किनभने धेरै नै पेट्रोल ड्रिभन कुराहरू छ म्यानुफ्याक्चरिङको कुरा आउँछ सामग्रीमा चाहिँ तपाईँको 70-80% सर्भिस इन्डस्ट्री बाहेक चाहिँ अलिअलि बाहेक प्राय सबैमा इम्प्याक्ट पर्न आउँछ यस पेट्रोलले त्यही भएर विगेर ब्रेस्ट फर होइन यो चाहिँ अलि लङ टर्ममा नजाओस् अलि म्यानेजेबल होस् आई थिङ्क बेटर अफ भनेको इलेक्ट्रिक कारहरू भएर बेटर अफ भन्नुहुन्छ होला तर उहाँ पनि पेट्रोलको एस्पेक्टले मात्रै बाँच्नु भएको हो कि सप्लाई चेनको कारणले अरूमा बढ्नेमा त उहाँलाई अझ पनि इम्प्याक्ट पर्छ कि
र श्रोतावृन्द इन्धनको मूल्य बढेको जुन अवस्था छ यसले नछोएको सायद कमै हुनुहुन्छ होला तपाईँलाई यसले कस्तो प्रभाव पारेको छ तपाईँलाई के लाग्छ आउँदा दिन आउँदा हप्ता आउँदा महिनामा चाहिँ के हुन्छ होला अवश्य पनि आफ्नो विचार हामीलाई पठाउन सक्नुहुन्छ एसएमएस नम्बरमा एकैछिनमा बताउने नै छु तर त्योभन्दा अघि चाहिँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको पूरा कुराकानी चाहिँ हाम्रो पडकास्टमा तपाईँले सुन्न सक्नुहुन्छ त्यसको लागि हाम्रो वेबसाइटमा जानुहोस् ठेगाना हो sbs.com.au/नेपाली र यो सँगै हामी तपाईँहरूलाई यो पनि जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू चाहिँ वक्ता स्वयंका हुन् त्यसका साथसाथै साधारण प्रकारका रहेका छन् तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ र आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस् र त्यो भन्दै गर्दा तपाईँका पनि हाम्रो आउँदो महिनाको कुराकानीका लागि चाहिँ केही आर्थिक प्रश्नहरू छन् भने हामीलाई पठाउन सक्नु नै हुन्छ र अब भने पालो आउँछ एसएमएस नम्बर भन्ने नोट गर्नुहोस् है त 0439799767 नम्बर फेरि पनि एकपटक 0439799767
7 0 4 3 9 7 9 9 7 6 7 0 4 3 9 7 9 9 7 6 7. त्यो सँगै सोसियल मिडियामा पनि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ. फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबीएस नेपाली. युट्युबमा भने हामी @sbs South Asian को नाममा रहेका छौँ र त्यस्तै गरी हाम्रो इमेल ठेगाना भने हो nepali.program@sbs.com.au. र अब भने श्रोतावृन्द, पालो भएको छ कार्यक्रमको सुरुवातमा भने झैं मोमोको बारेमा कुरा गर्ने. अब मोमो भनेपछि सबैको कान ठाडो ठाडो नहुने त कुरै भएन, वा त अब मुखमा पनि अलिअलि पानी आउँछ होला यदि भोक लागिरहेको अवस्था छ भने, होइन. मेलबर्नमा चाहिँ यस्तै एउटा मोमो महोत्सव हुँदैछ. एकै ठाउँमा थरी थरीका मोमो, बहुसांस्कृतिक गीत संगीत र अन्य थुप्रै मनोरञ्जन लिन पाइने मोमो फेस्टिभल मेलबर्न 2026 चाहिँ April 11 र 12 जुन शनिबार र आइतबार पर्छ मेलबर्नको फुटस्क्रे पार्कमा हुँदैछ. इनहेल कल्चर सेलिब्रेट लाइफ नामक गैर नाफामूलक संस्थाको आयोजनामा हुन लागेको उक्त हिमालयन डम्पलिङ फेस्टिभल बारे हामीले यही हप्ता मात्र आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेसका उदाससँग कुराकानी गरेका छौं. सोही कुराकानीको छोटो अंश अब कार्यक्रममा सुनाउन गइरहेका छौं र यो सँगै हामी तपाईँहरूलाई जानकारी पनि गराइहाल्न चाहन्छौ कि एसबीएस नेपाली उक्त महोत्सवको एक मीडिया पार्टनर रहेको छ र अवश्य पनि हामीले कुराकानी चाहिँ सुरु गरेका छौँ मोमोकै बारेमा चर्चा गरेर. सुरुमा चाहिँ तपाईँहरू दुवैजनाको पहिलो मोमो एक्सपिरियन्स चाहिँ कहिले कहाँ कस्तो थियो, याद छ?
ओ माई गॉड, मेरो चाहिँ अब कस्तो भने, अब हामी चाहिँ, म चाहिँ खास मेरो बुवा भनौँ, मेरो के अरे ब्याकग्राउन्ड, एथनिक ब्याकग्राउन्ड भन्दाखेरिमा म चाहिँ मनाङदेखिको, मेरो बुवाहरू चाहिँ मनाङदेखि, अनि हाम्रो परिवारमा चाहिँ मोमो भन्ने कुरा चाहिँ पाकि नै रहन्थ्यो. अनि कस्तो हुन्छ, कस्तो हुन्थ्यो भने, मेरो बुवाले मोमो बनाउनुहुन्थ्यो, होइन, अनि हामी सबैजना इन्जोय गरेर खान्थ्यौँ भनौँ न. अनि प्लस अब म चाहिँ काठमाडौँमै हुर्किएँ, अनि काठमाडौँमा हुर्किँदा फेरिमा अब स्कुलको खाजा पनि मोमो खाने, होइन, अनि अब कहिलेकाहीँ यसो बाहिर गयो भने नि मोमै खाने. अनि मोमो भनेको चाहिँ अब पहिलो नभनौँ, इट्स अ कोर मेमोरी सानोदेखिको, त्यसरी लिन्छु म चाहिँ.
मेरो चाहिँ, म बानेश्वरको बासिन्दा, काठमाडौँवासी, अनि मेरो घर नजिकै ट्राई अगेन भन्ने एउटा पसल थियो क्या, बानेश्वर चोकमै, पुरानो बानेश्वर चोकमा, यदि तपाईँहरूले सुन्ने अथवा हेर्ने मान्छेलाई कसलाई थाहा होला भने. अनि एकदमै घरबाट खान दिनुहुन्न थियो, ए त्यस्तो धेरै उखानुहुन्न भने, तर मलाई त्यो भ्यार भ्यारे मोमोको बास्नाले यस्तो तान्थ्यो अनि यस्तो मनपर्ने, अनि प्लास्टिकको झोलामा दिनुहुन्थ्यो अनि त्यहाँ बसेर चाहिँ खान दिनुहुन्न थियो घरबाट, सो प्याक गरेर ल्याउने गर्थेँ क्या म चाहिँ. सो त्यो चाहिँ मेरो लागि अहिलेसम्म पनि, म नेपालबाट फर्किँदाखेरि पनि त्यहाँ अङ्कलले मलाई भेट्नुभयो भने, न नानी आऊ आऊ बसेर खाऊँ भन्नुभयो, अहिलेसम्म पनि छ त्यो बसल, त्यस्तो मिठो, मेरो मुखमा पानी आइसक्यो भन्दै.
मलाई तिमीले त्यो भनेर याद आयो क्या, मेरो, म चाहिँ अब ठमेलतिर हुर्किँ नि त, सोर्खेटी ठमेलतिर, अनि हाम्रोतिर चाहिँ फेभरेट चाहिँ फेमस चाहिँ एभरेस्ट मोमो थियो,
होइन,
स्पेसली सरस्वती क्याम्पस अगाडिको, अनि त्यहाँ चाहिँ लाइन लाग्थ्यो मान्छेहरूको, होइन, अनि बोसो टन्न हुने, है, खानालाई लाइन लाग्नु पर्थ्यो क्या, अनि त्यो, अनि त्यस पछाडि पहिला झोल 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 हालेर लिएर आउँथ्यो, अनि मोमो प्याप 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 लिएर आउँथ्यो, होइन, अनि खाँदा मिठो, खाइसकेपछि जिब्रो भरि, अनि त्यो जिब्रो मुखको तालु भरि बोसो टालेर, होइन, अनि सास खतरा गनाउने, तर खाना चाहिँ मजा आउँथ्यो.
त्यही त है, तपाईँहरूले अब एक सिटिङमा चाहिँ कतिवटा मोमो खानुभएको छ म्याक्सिमम आजसम्म?
वेल, माई टिनेज सेल्फ वाज अ वोरेसियस लार्वा, राइट, ग्रोइङ अप, राइट, यु नो हाउ मच टिनेजर्स क्यान इट, राइट, पाएको बेलामा आई थिङ्क माई रेकर्ड वुड बी अराउन्ड 50 मोमो, राइट, एज अ टिनेजर.
यो चाहिँ कहाँ थियो, याद छ?
काठमाडौँमा, लाइक काठमाडौँमा, राइट, बट के अरे, काठमाडौँको मोमोहरू त्यस्तो ठुलो पनि हुँदैन, स्पेसली गुच्चा मोमो, देयर इज अ भेराइटी कल्ड गुच्चा मोमो, आई कुड नट डु लाइक टिबेटन स्टाइलको बिग मोमोहरू, ट्याम्पुङ मोमोहरू, राइट, थ्याङ्क यू टिनेज दावा फर इटिङ 50 मोमो.
श्रोतावृन्द, तपाईँले चाहिँ एकचोटिमा सबैभन्दा धेरै चाहिँ
कतिवटा मोमो खानुभएको छ, अब आफ्नो नयाँ एउटा मोमोको रेकर्ड बनाउने सोच्दै हुनुहुन्छ भने चाहिँ आउनुहोस् यही अप्रेल 11 र 12 शनिबार र आइतबार मेलबर्नको फुटस्क्रे पार्कमा हुँदैछ मोमो फेस्ट मेलबर्न 2026। सोही मोमो महोत्सवका आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेस्का उदाससँगको कुराकानी हामी सुन्दैथ्यौँ एसबीएस नेपालीको आजको रेडियो कार्यक्रममा। र पूरा कुराकानी चाहिँ तपाईँले हाम्रो पडकास्टमा सुन्न सक्नुहुन्छ, प्रकाशित भइसकेको छ। वेबसाइटको ठेगाना फेरि पनि भन्न गइरहेकी छु, sbs.com.au/nepali। यो अन्तर्वार्ताहरू हाम्रा आउँदा रेडियो कार्यक्रमहरूमा पनि हामी अवश्य पनि बजाउने नै छौँ। र यो सँगसँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र त्यति भन्दै गर्दा चाहिँ अब मोमो फेस्टिभलमा जाने सोचिरहनु भएको छ भने चाहिँ त्यहाँ एउटा स्टल चाहिँ एसबीएसको पनि हुनेछ है। हामी चाहिँ मिडिया पार्टनर छौँ उक्त महोत्सवको। आउनुहोस्, कुराकानी गरौँला, भेटघाट गरौँला होइन। अप्रेल 11 र 12 मेलबर्नको फुटस्क्रे पार्कमा मोमो फेस्ट मेलबर्न 2026। यति भन्दै अब भने आजको कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेकको, त्यसपछि एउटा रमाइलो गीत लिएर आउने नै छु। सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। पुनः स्वागत छ श्रोतावृन्द एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ। म दिनिता रिसाल तपाईँको साथमा छु मेलबर्नमा रहेको एसबीएसको स्टुडियो 6 बाट। भर्खरै कार्यक्रम सुन्न सुरु गर्नुभएको हो भने हाम्रो बारेमा र कार्यक्रमको बारेमा अलिकति बताइहालौँ। तपाईँले हामीलाई हरेक मंगलबार र बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणका साथै एसबीएस रेडियो 2 मा अपरान्ह 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुन्छ आइतबार। यो कार्यक्रम चाहिँ हामी आज आइरहेको छौँ बिहिबार एसबीएस साउथ एसियनमा प्रत्यक्ष र आइतबार पुनः प्रसारण एसबीएस रेडियो 2 मा। यो बाहेक तपाईँले हामीलाई डिजिटल रेडियोमा एसबीएस साउथ एसियन, तपाईँको डिजिटल टिभीको च्यानल 305 मा, एसबीएस अडियो एपमा वा एसबीएस अन डिमाण्डमा गएर पनि हेर्न सक्नुहुन्छ वा त हाम्रो वेबसाइट पनि छँदैछ। रेडियो कार्यक्रम पडकास्ट हाम्रा सबै सामग्रीहरूका लागि वेबसाइटको ठेगाना हो sbs.com.au/nepali। र ब्रेक अघि भने चाहिँ रमाइलो गीत लिएर आएको छु भनेकी थिएँ, तर त्योभन्दा अगाडि एउटा के जानकारी पनि गराउन चाहन्छु श्रोताहरूलाई भने नेपाली गीतहरू मात्रै सुन्न चाहनुहुन्छ 1 घण्टाको लागि भने त्यसको पनि छुट्टै एउटा कार्यक्रम आउँछ। कार्यक्रमको नाम भने हो नेपाली हिट्स, जसमा तपाईँले नयाँ र सदाबहार गीतहरू 1 घण्टासम्म सुन्न सक्नुहुन्छ हरेक सोमबार दिउँसो 2 देखि 3 बजेसम्म एसबीएस साउथ एसियनमा। र आजको कार्यक्रम सुनिरहनुभएका श्रोताहरूले भने अब कार्यक्रममा चाहिँ के गीत बजाइदिए हुन्थ्यो जस्तो तपाईँलाई लाग्छ अवश्य पनि हामीलाई मेसेज गरेर बताउनुहोस्। हाम्रो नम्बर हो 04397997667। नम्बर फेरि पनि एकपटक 04397997667। र यति भन्दै अब गीत पनि सुनि नै हालौँ होला, धेरै पर्खाइमा नराखाउनै होला। आज भने अब मेलबर्नमा मेरो यहाँ म बसिरहेको स्टुडियो भनौँ न स्टुडियो 6 को अगाडिको झ्यालबाट बाहिर हेर्दा चाहिँ अलिअलि पानी परिरहेको जस्तो धुम्म धुम्म तर रमाइलो रमाइलो जस्तो मौसम छ। मौसमले चाहिँ मजाले चिया बनाऊ होइन, चिया अनि समोसा वा त पकौडा बिस्किट के मनपर्छ होइन, मजाले तातो चिया खाउँ खाउँ चिया पिउँ पिउँ जस्तो मौसम छ आज। त्यही भएर यस्तै चिया सम्बन्धी नै एउटा गीत लिएर आएकी छु। गीतको बोल भने हो ओ रिया, तपाईँहरूले पनि सुन्नु भएकै छ होला साँझको बेला छतमा बसेर मजाले चिया र गिटारसँगको यो गीत सुन्नतर्फ लागौँ। र श्रोतावृन्द गायक भरत सिटौलाको आवाजमा यो गीत ओ रिया सुन्नुभयो एसबीएस साउथ एसियनमा। कार्यक्रममा तपाईँ पनि जोडिन सक्नुहुन्छ मेसेज मार्फत हामीलाई मेसेज गर्नुहोस्। नम्बर हो 04397997667। फेरि पनि एकपटक 04397997667। र श्रोतावृन्द, कार्यक्रममा अब पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट यो हप्ताको कुराकानी सुन्ने। नेपालमा गत सालको सेप्टेम्बरमा भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँच बुझ आयोगले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो रिपोर्ट बुझाएपछि उक्त दस्तावेज सार्वजनिक हुनुपर्ने माग जेनजी अभियन्ताहरूको छ। जेनजी आन्दोलनको बलमा सरकार बने लगत्तै उक्त आयोग गठन गरिएको थियो भने प्रधानमन्त्री सुशीला कार्कीले आयोगको प्रतिवेदन बुझेपछि त्यसको निचोड आफ्नै सरकारले सार्वजनिक गर्ने खबरहरू पनि आएका थिए। यसै बारेमा नेपाल संवाददाता प्रतीक्षा दुलालले पेशाले एक अधिवक्ता पनि रहेका एकजना जेनजी अगुवा यतीश ओझासँग गर्नुभएको कुराकानी सुन्नतर्फ लागौं।
तपाईँहरूले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर भनेर सरकारसँग माग गरिराख्नु भएको छ, के त्यो प्रतिवेदन सार्वजनिक होला त?
सार्वजनिक नगरी त यो सरकारसँग अरू कुनै विकल्प नै छैन, सार्वजनिक गर्नै पर्छ। हामीले के मात्रै खोजिरहेका छौँ भने 19 जना सुरुमा, त्यसपछि रातिसम्म 22 जनाको जुन हत्या भएको रिपोर्ट आएको थियो र भोलिपल्ट पनि गएर 76 जनाको हत्या भयो र त्यसपछि भौतिक संरचनाहरूमाथि योजनाबद्ध र सङ्गठित रूपमै आगजनी भएको, आक्रमण भएको भन्ने किसिमका रिपोर्टहरू पनि सार्वजनिक भएका छन्। र त्यो कसले गर्यो, त्यहाँनिर योजनाबद्ध र सङ्गठित आक्रमण थियो कि थिएन, र 76 जना बालबालिकाको, युवा विद्यार्थीको हत्यामा कसको संलग्नता थियो भन्ने कुरा आन्दोलनकारीले र समग्र नेपाली नागरिकले नै थाहा पाउनुपर्ने भएको कारणले प्रधानमन्त्री नियुक्त भएर गरेको पहिलो निर्णय नै म चाहिँ भदौ 23 र 24 सत्य तथ्य थाहा पाउँछु भनेर जाँचबुझ आयोग बनाउने जुन निर्णय उहाँहरूले गर्नुभएको थियो, यो प्रतिवेदन सार्वजनिक भएन भने चाहिँ आन्दोलनमाथि नै धोका हुनेछ, त्यस कारणले सार्वजनिक गर्नुको विकल्प छैन भन्ने हामीलाई लाग्छ।
तर सार्वजनिक गर्नमा त होइन अलिकति हिचकिचावटै देखिरहेको छ, किन होला सरकारले चाहिँ यस्तो यो समय लिइरहेको सार्वजनिक गर्नलाई अथवा गर्न नखोजेको जस्तो देखिएको?
यस विषयमा गृहमन्त्रीज्यूसँग पनि केही दिन अगाडि हामी कुरा गरेका थियौँ, हामीले माइती घरमा आन्दोलन सुरु गरिसकेपछि, र उहाँले चाहिँ यस्तो फ्रेजाइल समयमा मैले निर्वाचन गराएँ मेरो नेतृत्वमा, एक थुप्पा पनि रगत नबगी निर्वाचन भयो, अब फेरि त्यो भदौ 23-24 प्रतिवेदन सार्वजनिक गर्ने हो भने चाहिँ अब हाम्रो त पावरलेस सरकार भइसक्यो, नयाँ प्रचण्ड बहुमतसहितको सरकार आइरहेको छ, यस्तो स्थितिमा हामीले प्रतिवेदन सार्वजनिक गऱ्यौँ र त्यसले हिंसा भड्कियो भने हामीले त्यसले रोक्न सक्ने स्थिति हुँदैन कि, त्यसको अब्जस हामीलाई आउँछ कि भनेर डर लागेको हो भन्ने किसिमको कुरा गर्नुभयो। तर उहाँले भदौ 27 दिन सम्झनुपर्छ होला जस्तो लाग्छ उहाँलाई, त हामीले जेनजी आन्दोलन यो चाहिँ ऐतिहासिक आन्दोलनपछि संविधानको धारा एउटा प्रयोग गरियो, जुन हाम्रो 72 सालको संविधान छ त्योभन्दा बाहिरबाट बनेको सरकार थियो, जनताले आफ्नै बलमा स्थापना गरेको सरकार, त्यति शक्तिशाली सरकार, त्यति बेला त उहाँहरू पूर्व प्रधानमन्त्रीलाई पनि हामी जेल हाल्छौँ, तुरुन्तै थुन्छौँ, कठघरामा लिन्छौँ भनिरहनु भएको थियो, भलै कि हामीले चाहिँ प्रतिवेदन सार्वजनिक नगरिकन तिमी 23 गतेको लागि पनि नसमाऊ, 24 गतेको लागि पनि नसमाऊ, किनकि प्रहरी पनि एउटा पक्ष हो, राज्य पनि एउटा पक्ष हो, त्यो प्रतिवेदन बनाऊ, प्रतिवेदन सार्वजनिक गर अनि बल्ल दुवै पक्षलाई कारवाही गर भनेर हामीले त्यो तरिकाले उहाँहरूलाई भनिरहेका थियौँ। 76 जनाको हत्यामा यदि तत्कालीन राज्य प्रमुख जिम्मेवार थियो भने त्यो कुरालाई लुकाएर यो सरकारले यो प्रतिवेदन लुकाएर यो सरकार पनि त्यही घटनाको मतियार बनेको पुष्टि हुने जाने हुनाले चाहिँ सरकारले जसरी पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।
यही क्रममा माइती घर मण्डलामा प्रदर्शन गरेको भन्नुभएको कुरामा चाहिँ यहाँहरूले प्रदर्शन गरिरहेको बेलामा चाहिँ फेरि अरू अभियन्ताहरू अरू समूहहरूले आएर चाहिँ तपाईँहरूले नै सरकार बनाउनु भएको, गृहमन्त्रीसँग तपाईँहरूको यति राम्रो सम्बन्ध छ, किन चाहिँ यसरी होइन दबाब दिने कार्यक्रमहरू गर्नु पर्यो, यो देखावटी भयो भन्ने खालको आरोपहरू पनि लाग्यो र त्यहाँ हामीहरूले देख्दाखेरि सामाजिक सञ्जालमा चाहिँ आरोप प्रत्यारोपहरू भएको पनि देखियो होइन, के यी सही हुन् आरोपहरू?
अब आरोपहरू त तपाईँले नै आफ्नै प्रश्नमा नै आरोप भनिसकेपछि अब ती सही हुन् होइनन् भन्ने त्यो सार्वजनिक वृत्तमै एकदमै प्रष्ट रहिआएको छ। हाम्रो सङ्गठन चाहिँ नेपाल जेएनजी फ्रन्ट, जुन हामीले जेएनजी आन्दोलन पश्चात चाहिँ यो सरकारसँग सम्झौता गर्न पर्यो अनि यसलाई संस्थागत गर्न पर्यो भनेर गठन गरेको एउटा समूह हो, जहाँसम्म हामीले बनाएको सरकार भन्ने कुरा रहेको छ त्यो चाहिँ सडककै आवाजमा बनेको त्यति बेलाका स्टेक होल्डरहरू जो जो हुनुहुन्थ्यो आन्दोलनमा उहाँहरूको सहमतिमा बनेको र सुशीला कार्की सरकार बन्दै गर्दाखेरि अब शत प्रतिशत त केही पनि हुँदैन तर समग्र आन्दोलनको एउटा म्यान्डेट बोकेर बनेको सरकार थियो। अब सुशीला कार्कीले कुनै गलत काम गर्नुभयो भने त्यसको भार चाहिँ नेपाल जेएनजी फ्रन्टले मात्रै बोक्नुपर्ने भन्ने त हुँदैन, त्यो समग्र आन्दोलनकै एउटा फेलियरको रूपमा रहन जान्छ। तर अब कतिपय साथीहरू जो आफ्नो गोली खानुभएको छ, जसको चाहिँ परिवारको सदस्य बित्नु भएको छ, जुन हाम्रोमा भएको छैन, प्रतिवेदन लुकाइँदै गर्दा हामीमा पनि त्यति नै आक्रोश छ, तर पनि जो आफै पीडित हुनुहुन्छ, जो घाइते हुनुहुन्छ, जो शहीद परिवार हुनुहुन्छ, उहाँहरूको आक्रोश चाहिँ हाम्रोभन्दा बढी आक्रोश छ भन्ने हामीले बुझेका छौँ। र कुनै पनि अवस्थामा मान्छे को प्रति आक्रोशित हुन्छ भन्दा जो प्रति आश गरेको छ, जसले चाहिँ आफ्नो पक्षमा बोलिदिन्छ भन्ने लागेको छ। र त्यसकारणले त्यो जुन घटना भयो त्यो माइती घरमा, त्यहाँनिर केही घाइते साथीहरू हुनुहुन्थ्यो, केही शहीद परिवारका साथीहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ हामीले बोलिदिउँ भनेर उहाँहरूले आफ्नो आक्रोश चाहिँ हामीलाई प्रस्तुत गर्नुभएको होला। हामी यो जुन नेपाल जेएनजी फ्रन्ट चाहिँ समग्रमा पहिलेदेखि नै घाइतेहरूको पक्षमा, शहीदहरूको पक्षमा र 24 गते सडकमा निस्किएका विशुद्ध आन्दोलनकारीहरूको पक्षमा चाहिँ निरन्तर कार्य गरिरहेको कारणले उहाँहरूले त्यसरी आफ्नो प्रस्तुति दिनुभएको होला। त्यसले चाहिँ हामीलाई अझै बढी जिम्मेवार भएर, अझै बढी जिम्मेवारी बोध गरेर अगाडि बढ्नुपर्ने हुन्छ। तर त्यही क्रममा चाहिँ अरू साथीहरूले पनि त्यो आक्रोशित भिडको फाइदा उठाएर चाहिँ केही दुर्व्यवहारजन्य शब्दहरू प्रयोग गर्नुभयो, दुर्व्यवहारजन्य व्यवहारहरू गर्नुभयो, र त्यो चाहिँ हुनु हुँदैन। किनकि हामी पनि यो आन्दोलनकै लागि, त्यो शहीद घाइतेहरू र हाम्रा मुद्दाहरूको लागि समूह गठन गरेर अगाडि बढिरहेका छौँ। मैले आजसम्म जम्मा 2 पटक गृहमन्त्रीलाई भेटेँ, एकचोटि चाहिँ हाम्रो चुनाव अगाडि, त्यो चाहिँ 24 गते आन्दोलनमा मात्रै उत्रिएका, कुनै पनि योजनाबद्ध र सङ्गठित आक्रमणमा नरहेका साथीहरूलाई समाएर धमाधम थुनिरहेको थियो र थुनछेक भन्दै जेल चलान गरिएको थियो, र त्यो गर्नु हुँदैन भनेर मैले 1 पटक भेटेको थिएँ। र दोस्रो पटक चाहिँ अस्ति प्रतिवेदन सार्वजनिक गर्नुहोस्, हामीले माइती घरमा आन्दोलन सुरु गरिसकेपछि गृहमन्त्रीज्यू अब तपाईँको राष्ट्रसभामा सिफारिस भएको छ, तपाईँ भोलि जाँदै गर्दाखेरि अब प्रतिपक्ष नै बस्नुहुन्छ होला, त्यति बेला कुन मुखले प्रतिवेदन माग्नुहुन्छ यदि आज सार्वजनिक गर्नु भएन भने, भनेर हामीले जेएनजी मुभमेन्ट अलायन्सका साथीहरू र अरू समूहका साथीहरू पनि हामी सबैले गएर प्रतिवेदन मागेका थियौँ।
गृहमन्त्रीसँग भेटेर कुरा पनि
गरेर श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा। यो कुराकानी एकजना जेएनजी अगुवा तथा पेसाले अधिवक्ता रहेका यतीश ओझासँग नेपाल संवाददाता प्रतीक्षा दुलालले कुराकानी गर्दै हुनुहुन्थ्यो। हालै सार्वजनिक हुन माग गरिएको जुन जेएनजी आन्दोलन छानबिन सम्बन्धी प्रतिवेदन रहेको छ, त्यही विषयमा ओझा सँगको यो कुराकानीलाई हामी निरन्तरता नै दिनेछौँ। तर अहिलेको लागि भने कार्यक्रममा ब्रेकको पालो भएको छ, र यो तेस्रो र अन्तिम ब्रेकपछि फेरि पनि यही कुराकानीलाई जारी राख्नेछौँ। सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम।
एसबीएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
तेस्रो र अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल, मेलबर्नमा रहेको एसबीएस स्टुडियो 6 म उपस्थित भइरहेकी छु। आज तपाईँले हामीलाई सुनिरहनु भएको छ आज बिहिबार प्रत्यक्ष दिउँसो 2-3 एसबीएस साउथ एसियनमा, र हामी पुनः प्रसारण भने आइरहेका छौँ एसबीएस रेडियो 2 आइतबार अपरान्ह 4-5। र श्रोतावृन्द, ब्रेक अघिकै विषयलाई चाहिँ अब निरन्तरता दिनतर्फ लागौँ। हामी सुनिरहेका थियौँ नेपाल संवाददाता प्रतीक्षा दुलालले जेएनजी अगुवा तथा अधिवक्ता रहेका, पेसाले अधिवक्ता रहेका यतीश ओझासँग जेएनजी आन्दोलनको जुन छानबिन प्रतिवेदन छ त्यस विषयमा कुराकानी हामी सुनिरहेका छौँ र थियौँ, र सोही कुराकानीको अर्को भाग अब प्रस्तुत गर्न गइरहेका छौँ।
गृहमन्त्रीसँग भेटेर कुरा पनि गरेर उहाँ चाहिँ राष्ट्रसभामा सिफारिस हुनुभएको कुरा भन्दाखेरि, सुशीला कार्की नेतृत्वको सरकारले चाहिँ गरेको पछिल्ला 2 निर्णय चाहिँ को चाहिँ निकै चर्चा भइरहेको छ होइन, यो निर्णयहरूलाई कसरी हेर्नु भएको छ?
हामीले आन्दोलनपछि भदौ 27 चाहिँ सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै गर्दा तपाईँ जेसुकै गर्नुहोस् भनेर क्लिन चिट दिएका थिएनौँ, तर लिखित संविधानभन्दा बाहिरबाट बनेको त्यो सरकारले लिखित समझदारी मात्रै नभएर यो आन्दोलनको म्यान्डेट नै समग्रमा स्वीकार गरेको भन्ने बुझेका थियौँ र त्यसको त्यो आन्दोलन कसरी सुरु भयो भनेर त्यसको अलिकति केही दिन अगाडिको विगत हेर्नुभयो भने यसको फिलिङ्गो सल्काउने काम चाहिँ त्यो नेपो बेबिज ट्रेन्डले नै गरेको थियो र त्यसपछि त्यो नेताका छोराछोरीहरू नेताका आफन्तहरू कसरी त्यति शक्तिशाली हुन्छन् समृद्ध हुन्छन् भन्दाखेरि त्यसको जड चाहिँ भ्रष्टाचार र सुशासन नभएको कारणले हो भन्ने ठानेर चाहिँ त्यसपछि हामीले भ्रष्टाचार र सुशासन विरुद्धको आन्दोलन भनेर त्यो गऱ्यौँ र यो सरकारको एउटा काम चाहिँ भ्रष्टाचार गर्दिनँ सुशासनको प्रत्याभूति गराउँछु र नातावाद र कृपावादलाई म मेरो छेउछाउ राख्दिनँ भनेर प्रत्याभूति गराउनु पर्ने थियो त्यसपछि चुनाव सम्पन्न गर्नुपर्ने थियो र तेस्रो चाहिँ भदौ 23 र 24 जुन घटना छ त्यसको सत्य तथ्य हामीलाई जानकारी दिएर संलग्नलाई कारवाही गर्नुपर्ने थियो र त्यो तिनवटा कामहरूमध्ये एउटा काममा चाहिँ सरकार सफल भयो चुनाव गराएर लोकतान्त्रिक हस्तान्तरणको प्रक्रिया भइरहेको छ तर बाँकी दुईवटा कामहरू एउटा चाहिँ आफन्त नभए तापनि नजिकका मान्छेहरूलाई कृपाको आधारमा नियुक्त गर्ने र त्यसपछि चाहिँ त्यो प्रतिवेदन पनि सार्वजनिक नगर्ने कार्यान्वयन पनि नगर्ने गर्यो दुईवटा कार्य गर्ने छुट चाहिँ उहाँलाई थिएन यदि भदौ 27 गते उहाँले यो गर्दिनँ भन्नुभएको थियो भने उहाँ प्रधानमन्त्री नै नियुक्त हुन सक्ने अवस्था रहँदैन थियो आफ्नै स्वकीय सचिवलाई नियुक्त गर्नुभयो यसको चाहिँ हामीले पटक पटक विरोध गरेका छौँ मैले व्यक्तिगत रूपमा चाहिँ भदौ 23 र 24 रगतको छिटा यो सरकारको हातमा पनि लागेको छ भन्ने गरेको छु
अब बन्ने सरकारबाट चाहिँ के आशा राख्नु भएको छ
यसमा दुईवटा कुरा छ एउटा आन्दोलनको परिप्रेक्ष्यमा यदि अहिलेको सरकारले यो प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गरेन भने नयाँ सरकारको पहिलो काम नै प्रतिवेदन सार्वजनिक गर्ने त्यसपछि त्यसलाई कार्यान्वयन गर्ने त्यसपछि हामीले नेपाल सरकारसँग सम्झौता गर्दाखेरि चाहिँ प्रहरीमा यो लङ टर्म सुधारका कुराहरू गरेका छौँ हरेक पटकको आन्दोलनमा किन प्रहरीले टाउको र छातीमै गोली हान्छ किन सुरुमा अरू भिड दङ्गा नियन्त्रणका उपायहरू प्रयोग गर्दैन त्यस कारणले सुरक्षा संयन्त्रमा चाहिँ दीर्घकालीन सुधार गर्नुपर्छ दङ्गा कसरी नियन्त्रण गर्ने भनेर सबैलाई सिकाइनुपर्छ लगायतका मागहरू छन् त्यो दीर्घकालीन मागका सम्बन्धमा पनि यो नेपाल सरकारले चाहिँ अघिल्लो सरकारसँगको सम्झौताको अक्षरश पालना गरेर अगाडि बढ्नुपर्छ एउटा चाहिँ आन्दोलनका सम्बन्ध
यहाँले कुरा गर्नुभयो नि होइन जुन सम्झौता गर्नुभएको छ त्यो त अब सुशीला कार्की नेतृत्वको सरकारसँग गर्नुभएको अब बन्ने सरकारले त्यसलाई अपनत्व गर्छ त्यसलाई कार्यान्वयन गर्छ भन्ने चाहिँ सुनिश्चितता रहन्छ
हामी चाहिँ विश्वस्त नै छौँ किन हामीले नेपाल सरकारसँग सम्झौता गरेका हौँ यो प्रधानमन्त्री त एउटा त्यहाँ जो कुर्सीमा हुनुहुन्थ्यो उहाँ पात्र मात्रै भएर हस्ताक्षर गर्नुभएको र जुन आन्दोलनको बलमा उहाँहरूले 2/3 प्राप्त गर्नुभएको छ त्यो आन्दोलनको सम्झौता नै हामी ग्रहण गर्दैनौँ भने त उहाँहरूको एउटा राजनीतिक र नैतिक वैधता नै समाप्त हुन्छ त्यस कारणले त्यो सम्झौता ग्रहण नगर्ने स्थितिमा चाहिँ पुग्ला भन्ने लाग्दैन र अघि म भनिरहेको थिएँ सरकारबाट विश्वासको कुरा र दोस्रो काम चाहिँ जेको लागि आन्दोलन भएको थियो प्रमुख चाहिँ नागरिकले खोजेको डेलिभरी नै हो हामीले खोजेको डेलिभरी नै हो
र श्रोतावृन्द गत सालको सेप्टेम्बरमा भएको जेन्जी आन्दोलनका क्रममा घटनाहरू जुन घटेका थिए त्यसको छानबिन पछि प्रतिवेदन जुन आएको छ त्यसलाई सार्वजनिक गर्न भन्दै सरकार समक्ष केही जेन्जी अभियन्ताहरूले आह्वान गरिरहेको सन्दर्भमा चाहिँ तिनैमध्ये एक जेन्जी अगुवा तथा पेसाले अधिवक्ता रहेका यतीश ओझासँग कुराकानी गर्दै हुनुहुन्थ्यो नेपाल संवाददाता प्रतीक्षा दुलाल र यो सँगै श्रोताहरू हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन यो भन्दै गर्दा यो विषयमा अध्यावधिक समाचार अध्यावधिक जानकारी र अन्य पडकास्टहरू यस्तै थुप्रै कुराकानीहरू चाहिँ तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ त्यसको लागि ठेगाना त अहिलेसम्म सायद तपाईँलाई याद भइ नै सके होला तर पनि फेरि भनिहाल्छु sbs.com.au/nepali हाम्रो वेबसाइट र तपाईँले हाम्रा पडकास्टहरू चाहिँ तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट स्पोटिफाई लगायतका प्लेटफर्महरूमा वा निशुल्क हाम्रो एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ र तपाईँको विचार के छ यो विषयलाई लिएर अवश्य पनि कार्यक्रम सुनिरहनुभएका श्रोताहरूले हामीलाई मेसेज गर्नुहोस् आज वा क्याचअप रेडियोमा जुनसुकै बेला सुनिरहनु भएको भए तापनि मेसेज गर्न सक्नुहुन्छ नम्बर हो 0439799767 नम्बर फेरि पनि एकपटक 0439799767
SBS नेपाली SBS साउथ एसियन मा
र अब भने हामी कार्यक्रमको लगभग अन्त्यतिर आइपुगिसकेका छौँ। त्यसको मतलब गीतहरू त सुन्नै पर्यो होइन। कार्यक्रमको सुरुवातमा भने चाहिँ अब आज चाहिँ यही मौसमी वातावरणलाई नै ध्यानमा दिँदै यस्तै यस्तै गीत लिएर आएकी छु मैले। अब बाहिर पानी परिरहेको त बताइहाले, त्यो सँगै अब पानी परेको भनेपछि हावा पनि लागि नै रहेको छ र आउँदो बोलको गीत पनि रहेको छ बतास, गायक शाश्वत खड्काको आवाजमा।
किन पछ्याइरहन्छौ तिमी, सोधेनौ के आफैलाई यो इचोटि, देख्दैनौ रमाया यो मेरो, लुकाइ लुक्दैन भावना मनको, चलाउनु बतास उडाइ लाग्यो संसार।
र चल्न देऊ बतास भन्दै थिए गायक शाश्वत खड्का। यो सँगै हामी कार्यक्रमको अन्त्यन्त्यतिर त आइपुगि नै सकेका छौँ। अब लगभग 3.5 मिनट रहेको चाहिँ घडीले समय देखाइरहेको छ र अन्त्यमा अब श्रोताहरूलाई हाम्रो कार्यक्रममा बजेका अन्तर्वार्ता कुराकानीहरू बाहेकका थुप्रै अन्य कुराकानी पडकास्टहरू चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध रहेको छ है भनेर पनि जानकारी गराइहालौँ। वेबसाइटको ठेगाना फेरि पनि अन्त्यमा बताउन चाहन्छु, sbs.com.au/nepali, वा तपाईँले हामीलाई सोसियल मिडियामा पनि फलो गर्न सक्नुहुन्छ। फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो SBS नेपाली, युट्युबमा भने @SBS South Asian। र त्यो सँगै अब 1 घण्टाको लागि सुनेर साथ दिनुभएकोमा धन्यवाद। केही प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने इमेल ठेगाना रहेको छ nepali.program@sbs.com.au। र यो सँगै अब भने अर्को तेस्रो र अन्तिम गीत आजको लागि, हालै आएको नयाँ चलचित्र निकै चर्चा कमाइरहेको थियो रमिताको पिरतीबाट यो रमाइलो गीत छोड्दै तिमी भए काफी, गायक समीर श्रेष्ठको आवाजमा। यो गीत छोड्दै म दिनिता पनि कार्यक्रमबाट विदा लिने अनुमति चाहन्छु। आउँदा कार्यक्रमहरूमा भेट हुने नै छ। यहाँहरूको बाँकी दिन खुसी सुखी र मस्त रहोस्, सुरक्षित रहनुहोस्। नमस्ते।
समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो SBS नेपाली, SBS साउथ एसियनमा।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।